यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा पछिल्ला केही दिन यता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले 14.2 किलो ग्यास बिक्री गर्न थालिएपछि शुरूआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो। उहाँले ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै आवश्यक मात्रामा मात्र ग्यासको भण्डारण गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो। खाना पकाउने ग्यासमा कालो बजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वय काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालो बजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो र सूचना प्राप्त हुन थालेपछि सादा पोसाकका प्रहरी परिचालन गरिएको हो। आज बिहानैदेखि काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन शुरू गरेको छ। धनकुटा बजारमा केही दिन यता खाना पकाउने ग्यासको अभाव शुरू भएपछि प्रशासन र प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ नेउपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी छेत्री सहितको टोलीले धनकुटा बजारका आधा दर्जन ग्यास डिलरको अनुगमन गरेको हो। यसै गरी बाजुरा सदरमुकाम मार्तडीमा खाना पकाउने ग्यासको उपलब्धता तथा बिक्री वितरणको अवस्थाबारे बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराको अगुवाईमा गरिएको अनुगमनका क्रममा बजारमा ग्यासको मौजाद बिक्री वितरण र उपभोक्ताले सहज ग्यास पाउने अवस्थाबारे जानकारी लिएको हो। अनुगमनका क्रममा मार्तडी बजारमा ग्यासको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताउनु भएको छ। गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आज ललितपुरमा आयोजना गरेको शासन सत्ताको स्रोत नागरिक भएकाले आम नागरिकमा नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानून निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासन सत्तामा रहेकालाई जिम्मेवारी र जवाबदेही बनाउन नागरिक तहबाटै खबरदारी आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले 16 आवधिक योजनाले सुशासन सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व विकासमा जोड़ दिनुपर्ने बताउनु रेडियो नेपालका पूर्व कर्मचारी महेन्द्र रायमाझीको 49 वर्षको उमेरमा निधन भएको छ। विगत 5 वर्षदेखि अस्ट्रेलिया बस्दै आउनुभएका रायमाझीको आज बिहान 7 बजे आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उहाँको परिवारले जनाएको छ। 2076 सालमा अवकाश लिनुभएका रायमाझीले अंग्रेजी समाचार सम्पादक एवं वाचकका रूपमा काम गर्नुभएको थियो। उहाँको निधनमा रेडियो नेपालले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग राखेका आफ्ना मागहरू पूरा नभएसम्म होर्मुज जलमार्ग नखुल्ने अडान दोहोर्याएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बगर जोल गाद्रले होर्मुज जलमार्ग खुल्नु अघि अमेरिकाले इरानका 6 माग पूरा गर्नुपर्नेछ। इरानले आफूलाई लगाइएका प्रतिबन्धमा खुकुलोपन, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरानी विरूद्धका धम्की रोक्ने तथा देशका जफत गरिएका सम्पत्ति फुकुवा गर्ने लगायतको माग राखेको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अराघचीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताउनु भएको छ। तर उहाँले सम्झौता हुँदैमा होर्मुज जलमार्ग तत्काल खुल्ने सुनिश्चितता नरहेको प्रष्ट पार्नु भएको छ। र टाइफुन डल्फिन पूर्वी चीनतर्फ अघि बढेपछि सांघाईका दुई प्रमुख विमानस्थलले आज 1,300 भन्दा बढ़ी उड़ान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो भने ताइवानका केही वायु सेवा निगम कम्पनीले पनि चीनतर्फका उड़ान रद्द गरेका थिए। आज बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रति घण्टा करिब 162 किलोमिटर रहेको अनुमान गरिएको थियो। आँधीका कारण भारी भइरहेको र बाढ़ी तथा पहिरोको जोखिम बढ़ेको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले सम्भावित बाढ़ी र पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।